यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म अच्युत अर्याल। शुरूमा प्रमुख समाचार। राष्ट्रिय सभा सदस्यको 19 पदका लागि आज भएको निर्वाचनमा 18 पदको नतिजा प्राप्त। नेपालको जनसंख्या 2,91,00,000 पुगेको राष्ट्रिय जनगणना 2078 प्रारम्भिक नतिजा। संविधानले तोकेको समयभित्रै स्थानीय तहको निर्वाचन हुने सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भनाई। 1,26,00,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे सहित 18 जना विरूद्ध अख्तियारद्वारा मुद्दा दायर। र रसियाले युक्रेनमाथि आक्रमण गरे, रसियाली राष्ट्रपतिद्वारा व्यक्तिगत नाकाबन्दी लगाउने अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनी।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्याण्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रिय सभा सदस्यको 19 पदका लागि आज भएको निर्वाचनमा 18 पदको नतिजा प्राप्त भएको छ। सत्ता गठबन्धनका 17 जना र नेकपा एमालेका 1 जना निर्वाचित हुनुभएको छ भने मधेस प्रदेशको अन्यतर्फको नतिजा आउन बाँकी रहेको छ। प्राप्त नतिजा अनुसार प्रदेश नम्बर 1 नेकपा एकीकृत समाजवादीका जयन्ती राई, नेकपा एमालेका सोनाम ग्याल्जिङ शेर्पा र नेपाली कांग्रेसका गोपाल बस्नेत विजयी हुनुभएको छ। यसै गरी मधेस प्रदेशबाट नेकपा माओवादी केन्द्रका उर्मिला अर्याल, बागमती प्रदेशबाट नेकपा एकीकृत समाजवादीका गोमादेवी तिमलसिन्हा, नेपाली कांग्रेसका कृष्ण प्रसाद पौडेल र नेपाली कांग्रेसका कमला पन्त विजयी हुनुभएको छ। यसै गरी गण्डकी प्रदेशबाटै नेकपा माओवादी केन्द्रका सुरेश आले मगर र नेकपा माओवादी केन्द्रका भुवन बहादुर सुनार विजयी हुनुभएको छ। लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेसका युवराज शर्मा र नेकपा एकीकृत समाजवादीका राजेन्द्र लक्ष्मी गैरे, यसै गरी राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा विजयी हुनुभएको छ। कर्णाली प्रदेशबाट नेपाली कांग्रेसका दुर्गा कुमारी गुरूङ, नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट र नेकपा एकीकृत समाजवादीका उदय बोहरा निर्वाचित हुनुभएको छ। यसै गरी सुदूरपश्चिम प्रदेशबाट नेपाली कांग्रेसका नारायण दत्त मिश्र, नेकपा माओवादी केन्द्रका जगत पार्की र नेकपा एकीकृत समाजवादीका मदन कुमारी शाह गरिमा निर्वाचित हुनुभएको छ। आज भएको निर्वाचनमा 9 राजनैतिक दलका 43 जना उम्मेद्वारहरूबीच प्रतिस्पर्धा भएको थियो भने सातै प्रदेशका कुल 2025 मतदाता मध्ये 2007 मतदाताले मतदान गर्नुभएको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रिय जनगणना 2078 प्रारम्भिक नतिजा अनुसार मुलुकको जनसंख्या 2,91,92,480 पुगेको छ। राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको विवरण अनुसार प्रक्षेपित 3 करोड़ भन्दा करिब 8,00,000 कम हुन पुगेको छ। 2068 सालको जनगणनामा 2,64,94,504 जनसंख्या रहेको थियो। अघिल्लो जनगणनाको तुलनामा भक्तपुरको जनसंख्या वृद्धि दर सबैभन्दा बढ़ी र रामेछापको जनसंख्या सबैभन्दा घट्दो दरमा रहेको पाइएको छ। प्रारम्भिक नतिजा अनुसार नेपालमा अक्सर बसोबास गर्ने परिवारको संख्या 67,61,59 रहेको छ। हालको परिवार संख्या 10 वर्षको भन्दा करिब 24.57% वृद्धि भएको छ। यस अवधिमा जम्मा 13,33,757 परिवार थप भएको देखिएको छ। परिवारको आकार प्रति परिवार 4.32 जना सदस्य रहेको देखिएको छ, जुन 2068 4.88 जना रहेको थियो। भौगोलिक क्षेत्र अनुसार कुल जनसंख्याको विवरणमा तराई क्षेत्रको अंश 2068 सालको तुलनामा 2078 वृद्धि भएको छ। 2068 सालको जनगणनामा तराईमा कुल जनसंख्याको 50.27% रहेकोमा 2078 वृद्धि भई 53.66% पुगेको छ। हिमाली क्षेत्रमा कुल जनसंख्याको 6.73% रहेकोमा 2078 केही कम भई 6.09% रहेको छ। त्यसै गरी पहाड़ी क्षेत्रमा 2068 43.01% रहेकोमा हाल 40.25% झरेको छ। 10 वर्षको अवधिमा लैंगिक अनुपात तराईमा 1% बिन्दुले घटेको देखिन्छ भने हिमाल तथा पहाड़मा क्रमशः 3% र 4% बढ़ेको देखिन्छ। देशका 77 जिल्लामध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौँमा 20,17,532 जना र सबैभन्दा कम जनसंख्या मनाङमा 5,645 रहेको छ। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संविधानले तोकेको समयभित्रै स्थानीय तहको निर्वाचन हुने बताउनु भएको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले संवैधानिक व्यवस्था अनुसार निर्धारित समयभित्र संघ प्रदेश र स्थानीय तीनै तहको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री कार्कीले स्थानीय तहको निर्वाचनका सम्बन्धमा संविधान र कानूनमा भएका केही व्यवस्थाहरू आपसमा बाझिएका कारण सरकारले संविधानको भावना अनुसार कानूनहरू संशोधन गरी निर्वाचनको प्रक्रिया अगाडि बढ़ाउने बताउनुभयो।
सिंहदरबारको अधिकार सेवा र सुविधा स्थानीय तहमै पुर्याउने जुन परिकल्पना संविधानले गरेको छ त्यसलाई अझ प्रभावकारी बनाउने दिशामा यो सरकार प्रतिबद्ध छ र हाम्रो संविधान र कानूनमा केही अन्तर्द्वन्दहरू देखिएका छन्, त्यसले केही दुविधाहरू ल्याएका छन् र म यहाँहरूलाई सरकारको तर्फबाट स्पष्ट गर्न चाहन्छु कि हामी संविधानले व्यवस्था गरे अनुसार नै स्थानीय सरकारको प्रदेश सरकारको र प्रतिनिधि सभाको हामी निर्वाचन सम्पन्न गर्नेछौ र जनताको जुन सार्वभौमिक अधिकार छ त्यसलाई अक्षुण्ण राख्दै जनताको भावना अनुसार निर्वाचनहरू समयमै सम्पन्न हुने कुरा म फेरि पनि स्पष्ट गर्न चाहन्छु।
मन्त्री कार्कीले संविधानले व्यवस्था गरेको समय सीमाभित्र निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै सरकारले निर्वाचन सार्न खोज्दैछ भनी जनतामा भ्रम सिर्जना नगर्न समेत सबैलाई आग्रह गर्नुभयो। यसैबीच यही माघ 10 गते सोमबार बसेको मन्त्री परिषद बैठकले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने 2,61 करोड़ रूपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले विभिन्न समयमा छपाई भई चलन चल्तीमा ल्याउन नसकिएका हुलाक टिकट तथा स्टेशनरीहरू कानून बमोजिम नष्ट गर्ने, कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा लीजमा उपलब्ध गराउन स्वीकृति दिने तथा नेपाल विद्युत प्राधिकरण अन्तर्गतका विभिन्न प्रसारण लाइन तथा सब स्टेशन आयोजनाका लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले स्वास्थ्य बीमा बोर्डको अस्थायी दरबन्दी स्वीकृत गर्ने, कञ्चनपुर र कैलालीमा एकीकृत फोहोर मैला व्यवस्थापन प्लान्ट निर्माणका लागि कञ्चनपुरको शुक्ला फाँटा नगरपालिका र कैलालीको गोदावरी नगरपालिकाको वनक्षेत्रभित्रको जग्गा प्रयोग गर्न स्वीकृति दिने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो। नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार हाल नेपालमा 90,067 जना सक्रिय संक्रमित रहेका छन्। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डाक्टर कृष्ण प्रसाद पौडेलले सक्रिय संक्रमित मध्ये 88,248 संक्रमित भने होम आइसोलेशनमा रहेको जानकारी दिनुभयो। हाल संक्रमण दर 41.1% रहेको डाक्टर पौडेलले बताउनुभयो।
अहिले देशभर सक्रिय संक्रमित एक्टिभ केसहरू 90,067 जना हुनुहुन्छ। यो चाहिँ अहिलेसम्मको अत्याधिक हिसाबले चाहिँ सक्रिय संक्रमितको संख्या देखिन्छ भने गत 24 घण्टाको पीसीआरको आधार लिने हो भने देशभरको औसत संक्रमण पत्ता लाग्ने दर अथवा टेस्ट पोजिटिभिटी रेट हामी जो भन्छौ त्यो 41.1% छ, जुन अझै पनि अत्याधिक हो। हामीले गरेका परीक्षण मध्ये 100 जनाको परीक्षण गर्दा 40 जना भन्दा बढ़ीमा संक्रमण देखिरहेको अवस्था छ। त्यसैले अहिले पनि हामी संक्रमणको एउटा उत्कर्षमै छौं र यो लहरको एउटा उत्कर्षमै रहेको स्पष्ट हुन्छ।
डाक्टर पौडेलले 100 जनाको नमूना परीक्षण गर्दा 40 जनामा संक्रमण पुष्टि हुने भएकोले हालको अवस्था संक्रमणको उत्कर्षमै रहेको बताउनुहुँदै सतर्कताका साथ स्वास्थ्य मापदण्ड अनिवार्य अपनाउन सबैमा आग्रह समेत गर्नुभयो। यसैबीच आज देशभर 8,454 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। कुल 20,359 नमूनाको परीक्षण गर्दा 8,454 जनामा संक्रमण पुष्टि भएको हो। आज काठमाडौँमा 2,041, ललितपुरमा 566 र भक्तपुरमा 293 गरी काठमाडौँ उपत्यकामा 2,900 जना संक्रमित थपिएका छन्। यस्तै आज 4,433 जना कोरोना संक्रमण मुक्त भएका छन् भने संक्रमित 5 जनाको मृत्यु भएको छ। फ्रान्स र इटालीले कोभ्याक्स मार्फत प्रदान गरेका 13 लाख मात्रा खोप आज हस्तान्तरण भएको छ। काठमाडौँ स्थित फ्रान्स र जर्मनीका उच्च कूटनीतिक अधिकारी सहित नेपालका लागि युरोपेली संघका राजदूत नोना डेप्रेज नेतृत्वको टोलीले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवड़ालाई खोप हस्तान्तरण गरेको हो। त्यस अवसरमा मन्त्री खतिवड़ाले आवश्यकताको फ्रान्स र इटालीले 13 लाख खोप सहयोग गरेकोमा नेपाल सरकार र नेपाली जनताका तर्फबाट कृतज्ञता ज्ञापन गर्नुभयो। आज फ्रान्सले 6,85,400 र इटालीले 6,63,600 मात्रा खोप हस्तान्तरण गरेका हुन्। कोरोना भाइरस विरूद्धको खोप लगाउँदा सेवाग्राहीबाट 20,000 रूपियाँ घुस लिने हेल्थ असिस्टेन्ट अजय कुमार शाह पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज एक विज्ञप्ति जारी गर्दै महोत्तरी स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट शाहले सरकारले निशुल्क वितरण गरिरहेको कोरोना विरूद्धको खोप लगाउन 20,000 घुस लिएको अवस्थामा पक्राउ गरिएको जनाएको हो। यसै गरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्रीय खेलकुद समितिमा कार्यरत प्रहरी नायब निरीक्षक हरि खड्काको शैक्षिक योग्यता नक्कली भेटिएकाले उनी विरूद्ध आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेद प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 1,26,19,00,000 रूपियाँ भन्दा बढ़ी रूपियाँ भ्रष्टाचार गरेको अभियोगमा खानी तथा भूगर्भ विभागका महानिर्देशक सहित 18 जना विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। विभागका तत्कालीन उपमहानिर्देशक एवं हालका महानिर्देशक रामप्रसाद घिमिरेको नेतृत्वमा गठित 3 सदस्यीय समितिले विभिन्न 9 सिमेन्ट उद्योगले खानी दोहन गरी उत्खनन अनुमतिमा तोकिएको भन्दा बढ़ी चुन ढुंगा निकालेको विषयमा भएको छानबिन अनुसार 1,26,19,00,000 रूपियाँ क्षतिपूर्ति उठाउनु पर्नेमा छूट दिइएको पाइएको छ। सिमेन्ट तथा चुनढुङ्गा कम्पनीबाट क्षतिपूर्ति नलिई 18 लाख मात्रै जरिवाना गराई राज्यलाई अरबौंको राजस्व घाटा गराई भ्रष्टाचार गरेको पाइएको आयोगका सहायक प्रवक्ता वेद प्रसाद भण्डारीले जानकारी दिनुभयो। बदनियतपूर्वक गठन गरिएको जयराज घिमिरे संयोजकत्वको छानबिन समितिका आधारमा सरकारलाई राजस्व हानि नोक्सानी गराई निजी कम्पनी तथा उद्योगलाई फाइदा पुग्ने काम गरेको अख्तियारले जनाएको छ। सर्वोच्च अदालतले पटक पटक हेर्दा हेर्दैमा राखिएको कर्मचारी समायोजन र लोक सेवा आयोगका पदाधिकारीसँग सम्बन्धित 25 मुद्दामा आज फैसला गरेको छ। न्यायाधीशहरू आनन्द मोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासले प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरूको समायोजन नियमअनुसार नै रहेकोले रिट निवेदन खारेज गर्ने र कर्मचारीको सकारात्मक उत्प्रेरणाका लागि आवश्यक नीतिगत कानूनी र व्यवस्थापकीय प्रबन्ध गर्न निर्देशात्मक आदेश गरेको छ। यसैगरी आजैको पूर्ण इजलासले विभिन्न चरणको परीक्षामा सहभागी भई अन्तिम चरणको योग्यताक्रमको सिफारिश हुन बाँकी रहेका परीक्षार्थीहरूको नतिजा प्रकाशित गर्न र बाँकी परीक्षार्थीहरूको लिखित परीक्षा यथाशीघ्र गर्नु गराउनु भनी लोक सेवा आयोगको नाममा परमादेश जारी गरेको छ। सर्वोच्च अदालतले सरकारी कर्मचारीले अवकाश हुँदा पाउने सुविधासहितको रकममा 5% मात्र कर लगाउने निर्णय सुनाएको छ। न्यायाधीशद्वय ईश्वर खतिवड़ा र नहकुल सुवेदीको संयुक्त इजलासले गत मंगिर 21 गते गरेको फैसलाको आज सार्वजनिक भएको पूर्ण पाठमा सो विषय उल्लेख गरिएको छ। यसअघि सरकारले आयकर ऐन 2,958 बमोजिम अवकाश भएका कर्मचारीबाट 15% दरले करकट्टी गर्ने निर्णय गरेको थियो। सो निर्णय विरूद्ध राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीले सर्वोच्च अदालतमा दायर गरेको रिटको फैसलामा अदालतले 5% मात्र कर लाग्ने निर्णय सुनाएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता फिर्ता लिएको बताउनु भएको छ। पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले धर्मशाला भाडामा दिँदा मिलेमतो भएको जनाउँदै फिर्ता लिनुपर्ने निष्कर्षसहित मन्त्री आलेलाई प्रतिवेदन बुझाएको थियो। कोष र बतास समूह अन्तर्गतको होटल आनन्द प्राली बीच सम्झौता भएर पशुपति धर्मशाला सञ्चालनमा आएको थियो। कोषले निर्माण गरेको संरचनामा बतास समूहले महँगो मूल्य लिँदै होटलका रूपमा धर्मशाला सञ्चालन गर्दै आएको आरोप लागेको थियो। सो आरोपपछि मन्त्री आलेले धर्मशालाको अनुगमन गर्नुभएको थियो। पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढ़िरहेका बेला कर्णाली प्रदेशमा भने सिटामोलको अभाव भएको छ। मानव जीवनका लागि आवश्यक दैनिक उपभोग्य वस्तुका साथै औषधिको अभाव देखिन थालेपछि स्थानीय प्रशासनले मुख्य बजारहरूमा औषधि पसलहरूको आकस्मिक अनुगमन शुरू गरेको छ। सुर्खेतबाट संवाददाता आकाश तारा बैकको रिपोर्ट।
कर्णाली प्रदेशमा तेस्रो लहरको कोरोना भाइरस तीव्र रूपमा बढ़िरहेकै बेला बजारमा सिटामोलको अभाव देखिन थालेको छ। बजारमा खाद्य वस्तु औषधि लगायत दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव बढ़न थालेपछि सुर्खेत प्रशासनले बजार अनुगमन शुरू गरेको हो। जिल्ला प्रशासन कार्यालयले गरेको बजार अनुगमनका क्रममा अधिकांश औषधिका खुद्रा तथा होलसेल पसलमै सिटामोलको अभाव रहेको पाइएको प्रशासकीय अधिकृत नन्दराम चौलागाईले बताउनुभयो।
अन्य खालको औषधि भेटिए प्यारासिटामोल नै कम देखिएको, बाहिर मिडियामा आए जस्तै
प्रशासनले अनुगमन गर्दा राम मेडिसिन डिस्ट्रिब्युटर एण्ड सर्जिकल सप्लायर्स र केडी फार्मेसीमा सिटामोल ब्राण्डको औषधि नै भेटिएन। दुवै सप्लायर्समा मात्र कोडोपार ब्राण्डको औषधि छ, जुन सिटामोलको मूल्य भन्दा 5 रुपियाँ बढी पर्छ। लागत बढी लाग्ने र मुनाफा कम हुने हुँदा उतैबाट सिटामोल उत्पादन कम्पनीहरूले नै माग भए पनि आपूर्ति गर्न नसक्दा बजारमा अभाव देखिएको सुर्खेत मेडिकल स्टोरका सञ्चालक एसआर पाण्डे बताउनुहुन्छ।
प्यारासिटामोलको अभाव हुनको कारण चाहिँ कम्पनीहरूले भने अनुसार त्यसको उत्पादन गर्दाखेरि रेट चाहिँ भन्दा धेरै लागत पर्छ अरे, त्यो कारणले गर्दा धेरै कम्पनीहरूले उत्पादन गरेका छैनन्। कसै कसैको चाहिँ छ, त्यो पनि थोरै उत्पादन गर्छ, त्यो उत्पादनले चाहिँ पुर्याउन नसक्ने अभाव छ।
औषधि विक्रेताका अनुसार सिटामोल ब्राण्डको औषधि कोरोनाको दोस्रो लहरबाटै कर्णालीमा आउन छोडेको छ। सिटामोल अभावले भने उपभोक्ता एवं बिमारी 6 गुणा बढी मूल्य तिरेर कोडोपार औषधि किन्न बाध्य छन्। यही अवस्थालाई आधार बनाएर अब सरकारवाला बीच समीक्षा र तेस्रो लहरको कोरोना महामारीको प्रतिकार रोकथाम तथा नियन्त्रणको योजना निर्माण गरी प्रभावकारी रूपमा अघि बढ़न जरूरी देखिन्छ। आकाश तारा बयक, रेडियो नेपाल सुर्खेत।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले भिजिट भिसामा यूएई पुर्याएर अलपत्र पार्ने काममा संलग्न व्यक्ति वा कम्पनीलाई पीड़ितको तत्काल उद्धार गर्न निर्देशन दिनुभएको छ। मन्त्री श्रेष्ठले आज एक अपील जारी गर्नुहुँदै अलपत्र पारे, ठगीमा परे, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेमा त्यस्तो कार्यमा संलग्न कम्पनी वा व्यक्तिलाई कार्यवाहीको दायरामा ल्याउन उनीहरूबारे जानकारी गराई सहयोग गर्न आग्रह पनि गर्नुभएको छ। आकर्षक रोजगारी लगाइदिने भन्दै भिजिट भिसामा यूएई पुर्याएर अलपत्र पार्ने काममा मेन पावर कम्पनी, कन्सल्टेन्सीहरू, ट्राभल्स सञ्चालकहरू, दलाल तथा बिचौलियाहरू संलग्न रहेको पाइएकोले उनीहरूलाई कार्यवाहीको दायरामा ल्याइने मन्त्री श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मन्त्री श्रेष्ठको सचिवालयको मोबाइल नम्बर 9823252704 र 9823252706 सिधै सम्पर्क गरी गुनासो टिपाउन आग्रह गरिएको छ। पाँच थरको फिदीमा रहेको खेल मैदानको पुननिर्माणको काम रोकिँदा खेलकुदका गतिविधि प्रभावित भएका छन्। खेल मैदान निर्माणको जिम्मा पाएको कम्पनी किरातेश्वर कन्स्ट्रक्सन एण्ड ड्रिलिङले भने भुक्तानी नपाएका कारण काम अगाडि बढ़ाउन नसकेको जनाएको छ। पाँच थरबाट संवाददाता दुर्गा खनालको रिपोर्ट।
मैदानको पर्खाल भत्किएपछि लथालिङ्ग बनेको खेल मैदानको पुननिर्माण कार्य राष्ट्रिय खेलकुद परिषदको 10,63,00,000 लागतमा 2077 साल माघदेखि शुरू भएको थियो। भुक्तानी नपाएर काम स्थगित गरेको र भुक्तानी पाए काम अगाडि बढ़ाउने निर्माणको जिम्मा पाएको कम्पनी किरातेश्वर कन्स्ट्रक्सन एण्ड ड्रिलिङका प्रतिनिधि सुरेश कुमार काफले बताउनुहुन्छ।
राष्ट्रिय खेलकुद विकास परिषदले दिनुपर्ने पेमेन्ट नभएपछि मलाई चौकस परौ, पैसा आएमा स्ट्रक्चर सकेर पैसा घरिमा काम बुझाउँथे।
कमसल सामग्री प्रयोग गरेको भन्दै उजुरी परेकाले काम रोकिएको र मुद्दा चाँडै मिलाएर निर्माण कार्य सम्पन्न गर्नुपर्ने जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष शान्ति राई बताउनुहुन्छ।
मुद्दा परेको हुनाले यो खेलकुद मैदान निर्माण कार्य स्थगित भएको छ, यसले गर्दाखेरि सिङ्गो खेल क्षेत्रलाई धेरै असर परेको छ। यसलाई छिटो टुङ्गो लगाएर निर्माण कार्य सम्पन्न भएदेखि यहाँ पाँचतरु जिल्लाको खेल क्षेत्रलाई चाहिँ अगाडि बढाउनको लागि सहज हुन्थ्यो।
जिल्लाकै सर्वाधिक फुटबल प्रतियोगिता 2 वर्षदेखि सञ्चालन हुन सकेका छैनन्। खेल मैदानको पुननिर्माणको काम चाँडै सम्पन्न गरी खेलकुदका गतिविधिहरू नियमित गर्नुपर्ने सरोकारवाला र फुटबल प्रेमीको माग छ। दुर्गा खनाल, रेडियो नेपाल, पाँच थर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाले युक्रेनमाथि आक्रमण गरी रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन विरूद्ध व्यक्तिगत नाकाबन्दी लगाउने चेतावनी दिनुभएको छ। राष्ट्रपति बाइडेनले रसियाले युक्रेनलाई कब्जामा लिने प्रयास गरे विश्व जगतबाट नसोचेको परिणाम सामना गर्नुपर्ने बताउनुभयो। रसियाले भने युक्रेनमा आक्रमण गर्ने कुनै योजना नरहेको भन्दै पश्चिमा राष्ट्रहरूले युक्रेनमा तनाव भड़काउन खोजेका प्रतिक्रिया दिएको छ। तर रसियाले युक्रेनी सीमामा आफ्ना 1,00,000 सैनिक परिचालन गरेको छ। चीनले बेजिङमा हुने शीतकालीन ओलम्पिक्सका सहभागीहरूका लागि कोविड मापदण्डहरू खुकुलो बनाउने भएको छ। चीनमा कोरोना संक्रमण बढ़िरहेका बेला पनि सरकारले यस्तो कदम चालेको छ। अहिलेसम्म 3,000 सहभागी बेजिङमा आइपुग्दा 106 जनामा मात्र कोरोना संक्रमण देखिएको छ। ओलम्पिक्स खेल परिसर बाहिर चिनिया नागरिकहरूका लागि भने कोविड विरूद्धका कड़ा प्रतिबन्धहरू कायम राखिएका छन्।
नेपालका 24 भन्सार कार्यालयहरूले भन्सार महसुलको विद्युतीय भुक्तानी प्रणाली ई पेमेन्ट प्रणालीको सञ्जालमा जोडिएर कारोबार गर्न शुरू गरेका छन्। 70 अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा बुधबार अर्थमन्त्री जनार्दन शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको विद्युतीय भुक्तानी प्रणालीको आरम्भ गरी प्रणालीको शुरूआत गर्नुभयो। ई पेमेन्ट प्रणालीको शुरूआतसँगै अब व्यवसायीले घर तथा अफिसबाट भन्सार महसुल अनलाइन मार्फत नै तिर्न सक्ने भएका छन्। प्रणालीको शुरूआत गर्दै अर्थमन्त्री जनार्दन शर्माले नयाँ युगको शुरूआत भएको भन्दै प्रणालीको सञ्चालन घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व संकलनमा समेत सहजता आउने विश्वास व्यक्त गर्नुभयो। मन्त्री शर्माले भेहिकल स्क्यानर माल वस्तुको जाँचका लागि मात्र प्रयोग नभएर राष्ट्रिय सुरक्षाको कुरासँग पनि जोडिने विषय भएको उल्लेख गर्नुभयो। उहाँले भन्सार बिन्दुमा निजी क्षेत्रले माग गरे बमोजिम अन्तर्राष्ट्रिय मापदण्डको क्वारेन्टिन तथा प्रयोगशालाको व्यवस्था गर्नु आवश्यक भएको पनि बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले भन्सार मूल्य मूल्याङ्कन प्रणाली सुधार गर्नुपर्ने माग गर्दै परम्परागत प्रणालीबाट नै मूल्याङ्कन भइरहेकोले सही मूल्य निर्धारण नहुँदा अर्थतन्त्रमा नै असर परिरहेको बताउनुभयो। च्याउ उत्पादक किसानहरूले नसर्ने केमिकल च्याउमा प्रयोग गरी विषारी युक्त बनाई अवैध रूपमा विदेशी च्याउ नेपाली बजारमा आइरहेको भन्दै नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्। च्याउ उत्पादक किसान संघ नेपालले पछिल्लो दिनमा भारत लगायत विभिन्न देशका बजारहरूबाट लामो समयको अवधिसम्म नसर्ने केमिकलहरू प्रयोग गरी विषारी युक्त च्याउ अवैध रूपमा नेपाली बजारमा पठाइरहेको भन्दै भन्सारमा कड़ा निगरानी गरी नियन्त्रण गर्न सरकारसँग माग गरेको हो। च्याउ उत्पादक किसान संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष कार्कीद्वारा जारी विज्ञप्तिमा कोरोना कहरका बीच नेपाली च्याउलाई विस्थापित गर्ने हेतुले आयात भइरहेको भारतीय अवैध च्याउ विषाक्त रहेकोले त्यसको नियन्त्रण गर्न आग्रह गरिएको छ। राष्ट्रिय वाणिज्य ब्याङ्क लिमिटेडले 57 वार्षिक उत्सवको अवसरमा स्मार्ट क्यूआर टेलर सेवा सञ्चालनमा ल्याएको छ। ब्याङ्कले आफ्ना ग्राहकहरूलाई सर्वसुलभ रूपमा डिजिटल ब्याङ्किङ सेवा प्रदान गर्ने उद्देश्यले माघ 10 गतेबाट सेवाको प्रारम्भ गरेको जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभरि आंशिक बदली भई पहाड़ी भागका केही स्थानमा हल्का वर्षा हुनेछ भने उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 18.7 डिग्री सेल्सियस, न्यूनतम 8 डिग्री सेल्सियस, वर्षा 6.7 मिलिमिटर। काठमाडौँको अधिकतम 13.9 डिग्री सेल्सियस, न्यूनतम 5.6 डिग्री सेल्सियस, वर्षा 60 फुट। पोखराको अधिकतम 18.8 डिग्री सेल्सियस, न्यूनतम 8 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 17.3 डिग्री सेल्सियस, न्यूनतम 10 डिग्री सेल्सियस, वर्षा 8.3 मिलिमिटर। र दिपायलको अधिकतम 19.8 डिग्री सेल्सियस, न्यूनतम 10.2 डिग्री सेल्सियस, वर्षा 3 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय सभा सदस्यको 19 पदका लागि आज भएको निर्वाचनमा 18 पदको नतिजा प्राप्त। नेपालको जनसंख्या 2,91,00,000 पुगेको राष्ट्रिय जनगणना 2078 प्रारम्भिक नतिजा। संविधानले तोकेको समयभित्रै स्थानीय तहको निर्वाचन हुने सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भनाई। 1,26,00,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे सहित 18 जना विरूद्ध अख्तियारद्वारा मुद्दा दायर। र रसियाले युक्रेनमाथि आक्रमण गरे, रसियाली राष्ट्रपति विरूद्ध व्यक्तिगत नाकाबन्दी लगाउने अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनी। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अबको समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।